यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ, म सन्तोष रेग्मी। शुरूमा प्रमुख समाचार। नेपाल भ्रमणमा रहनुभएका विश्व स्वास्थ्य संगठनका महानिर्देशकद्वारा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता। प्रभावकारी रूपमा खोप अभियान सञ्चालन गरी प्राय सबैलाई कोरोना विरूद्धको खोप लगाउन सकेकोमा महानिर्देशक डाक्टर टेड्रोसद्वारा नेपाल सरकारको प्रशंसा। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेद्वारा स्थानीय तह निर्वाचन घोषणा पत्र सार्वजनिक। उम्मेद्वार तय गर्न नेपाली कांग्रेसको बैठक आज बस्दै। युक्रेन युद्ध, द्विपक्षीय सम्बन्ध र जलवायु परिवर्तनबारे छलफल गर्न अमेरिकी संसदीय टोली काठमाण्डुमा र G20 सम्मेलनमा सहभागिताबारे रूसका राष्ट्रपति पुटिन अझै अनिर्णित।
सुरेश, के छ खबर, कहाँ छौ?
मेरो सब ठिक छ यार, अफिसमा छु।
अनि घर तयार भयो तिम्रो?
अँ, घर त तयार भयो यार। अब घरमा इन्टरनेट, टेलिभिजन लाइन अनि टेलिफोन नम्बर पनि लिनु थियो। अब तिमी नै छौ यहाँ नेपालमा पाइने सुविधाको बारेमा जानकार भएको। म त 15 वर्ष भयो यार देशबाट टाढा भएको। सजेस्ट गर न यार, कुन राम्रो होला?
ए, इन्टरनेट, टेलिभिजन लाइन र टेलिफोन सेवाका लागि हो भने आँखा चिम्लेर नेपाल टेलिकमको फाइबर टु द होम FTTH सेवा लिइहाल। तिमीलाई चाहिएको सबै सुविधा नेपाल टेलिकममा पाउँछौ, ढुक्क भएर लिँदा हुन्छ।
ल, गजब भएछ। मलाई चाहिएको सबै सुविधा एउटै फाइबरबाट पाउने भएपछि। थ्याङ्क यू यार।
थ्याङ्क यू मलाई भन्दा नेपाल टेलिकमलाई भन। जनतालाई निरन्तर सेवा दिँदै आएको छ
नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
समाचार अब विस्तारमा। विश्व स्वास्थ्य संगठन WHOले नेपालले कोरोना विरूद्धको खोप अभियान प्रभावकारी रूपमा सञ्चालन गरी प्राय सबैलाई खोप लगाइसकेकोमा सरकारको प्रशंसा गरेको छ। नेपाल भ्रमणका क्रममा हिजो राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँगको शिष्टाचार भेटमा विश्व स्वास्थ्य संगठनका महानिर्देशक डाक्टर टेड्रोस अदानोम गेब्रेसियसले कोरोना महामारी तथा स्वास्थ्य क्षेत्रका अन्य विषयमा नेपाल सरकारको व्यवस्थापनको प्रशंसा गर्नुभयो। प्रधानमन्त्री निवास बालुवाटारमा हिजो भएको प्रधानमन्त्री देउवासँगको भेटमा डाक्टर टेड्रोसले नेपालले दक्षिण एसियामै टाइफाइड विरूद्ध बालबालिकालाई खोप पहिला शुरू गरेकोमा नेपाल सरकारलाई धन्यवाद ज्ञापन गर्नुभयो। उहाँले नेपालले छोटो समयमा बाल तथा मातृ मृत्युदर घटाएको लगायत विभिन्न स्वास्थ्य सूचकमा गरेको प्रगतिको प्रशंसा गर्नुभयो। स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउने गरी सरकारले अघि बढ़ाएका कार्यक्रमहरूबारे प्रधानमन्त्री देउवाले त्यस क्रममा महानिर्देशक टेड्रोसलाई जानकारी गराउनु भएको थियो। साथै कोविड नियन्त्रण लगायतका स्वास्थ्य क्षेत्रमा विश्व स्वास्थ्य संगठनको सहयोगका लागि पनि प्रधानमन्त्रीले धन्यवाद ज्ञापन गर्नुभयो। प्रधानमन्त्री देउवाले कोरोना महामारी नियन्त्रणमा विश्व स्वास्थ्य संगठनको विश्व समुदायमै नेतृत्वदायी भूमिकाको प्रशंसा गर्नुभयो। नेपाली स्वास्थ्यकर्मीहरूको क्षमता वृद्धि, स्वास्थ्यको क्षेत्रमा बहुपक्षीय साझेदारी लगायतका विषयमा सहकार्य गर्न नेपाल सरकार तयार रहेको पनि प्रधानमन्त्रीले त्यस क्रममा बताउनुभयो। राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपतिसँगको भेटमा कोरोना भाइरस महामारीमा सबै देशलाई समान तरिकाले WHOले खोप वितरण गरेकोमा WHOका महानिर्देशकलाई राष्ट्रपति भण्डारीले धन्यवाद ज्ञापन गर्नुभयो। त्यस अवसरमा महानिर्देशक डाक्टर टेड्रोसले नेपालको स्वास्थ्य नीतिका बारेमा चासो राख्नु भएको राष्ट्रपतिका प्रेस सल्लाहकार टीका ढकालले जानकारी दिनुभयो। युक्रेनमाथिको रूसी आक्रमणबाट बारे समान धारणा बनाउन तथा द्विपक्षीय सम्बन्ध र जलवायु परिवर्तन लगायतका विषयमा परामर्श गर्न 5 सदस्यीय अमेरिकी संसदीय टोली काठमाण्डु आइपुगेको छ। नेपाल र अमेरिका बीच कूटनीतिक सम्बन्ध स्थापना भएको 75 वर्ष पुगेको अवसरमा अमेरिकी संसदीय टोली हिजो साँझ काठमाण्डु आइपुगेको हो। टोलीले प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्र मन्त्री डा नारायण खड्का, राजनीतिक दलका नेता तथा अमेरिका का नेपाल स्थित मैत्री समितिसँग भेटवार्ता र छलफल गर्ने कार्यक्रम रहेको नेपाल स्थित अमेरिकी दूतावासले जनाएको छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमाले स्थानीय तह निर्वाचनको घोषणा पत्र सार्वजनिक गरेको छ। नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसका अवसरमा हिजो ललितपुरको च्यासल स्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनको चुनावी घोषणा पत्र सार्वजनिक गर्नुभयो। कार्यक्रममा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले केन्द्रबाट चुनावी घोषणा पत्र र 753 स्थानीय तहबाट चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरिएको जानकारी दिनुभयो। घोषणा पत्रमा एमाले सरकारमा रहँदा गरेका काम र आगामी दिनको कार्ययोजना समेटिएको पनि वरिष्ठ उपाध्यक्ष पोखरेलले जानकारी दिनुभयो। एमालेद्वारा जारी घोषणा पत्रमा सुखी ज्येष्ठ नागरिक, खुशी बालबालिका, कृषि, रोजगारी, गुणस्तरीय शिक्षा, खानेपानी, औद्योगिकीकरण, त्यसै गरी आर्थिक वृद्धि, विकास, वातावरणको सन्तुलन, दिगो विकास लगायतका पक्षमा जोड़ दिइएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कम्युनिष्ट आन्दोलन र त्यसले जनसेवामा गरेको काम महत्वपूर्ण भएको बताउनु भएको छ। नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसका अवसरमा हिजो आयोजित कार्यक्रममा अध्यक्ष ओलीले समृद्ध नेपाल, सुखी नेपालीको आकांक्षा पूरा गर्न आफूहरू लागि परेको बताउनुभयो। दिवसकै अवसर पारेर एमाले हिजो ललितपुरको च्यासलमा पार्टी कार्यालय स्थानान्तरण पनि गरेको छ। स्थानान्तरित पार्टी कार्यालयको अध्यक्ष ओलीले उद्घाटन गर्नुभयो। पार्टीले वामपन्थी आन्दोलनमा योगदान पुर्याएका 17 योद्धालाई हिजो सम्मान गरेको पनि जनाएको छ। नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बस्ने भएको छ। यसअघि कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको हिजो बस्ने भनिएको बैठक विशेष कारणवश स्थगित गरी आज बिहान 11 बजेका लागि राखिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो। पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा स्थानीय तहको निर्वाचनको उम्मेद्वार चयनका बारेमा छलफल हुने बताइएको छ। बैठकमा उपस्थित हुन कांग्रेसले केन्द्रीय कार्य सम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई अनुरोध पनि गरेको छ। कार्य सम्पादन समितिको बैठक अघि कांग्रेस शीर्ष नेताहरूको प्रधानमन्त्री निवास बालुवाटारमा हिजो साँझ बसेको बैठकले उम्मेद्वारी मोटामोटी टुंग्याएको नेताहरूले जानकारी दिनुभएको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी आन्दोलनमा नयाँ र उत्साहपूर्ण रूपमा ध्रुवीकरण प्रक्रिया शुरू भएको बताउनु भएको छ। नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसका अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा हिजो आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर पार्ने र परिवर्तनका उपलब्धि उल्ट्याउने खतरा बढ़ेको बताउनुभयो। उहाँले परिवर्तनका लागि त्याग र बलिदान गर्नेहरू फेरि एक ठाउँमा आउनुपर्ने आवश्यकता देखिएको उल्लेख गर्नुभयो। निर्वाचन आयोगले अध्यावधिक भइसकेको मतदाता नामावलीमा अब थपघट र हेरफेर नहुने स्पष्ट पारेको छ। आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलले हिजो विज्ञप्ति जारी गर्नुभई निर्वाचन अवधिमा मतदाता नामावली सम्बन्धी कुनै पनि कार्य सम्पादन नहुने उल्लेख गर्नुभएको छ। अन्तिम मतदाता नामावली प्रकाशित भएपछि पनि मतदाता नामावली सार्न र सच्याइपाउ भन्ने खालका निवेदनहरू आइरहेको सन्दर्भमा मतदाता नामावली ऐन बमोजिम अन्तिम मतदाता नामावली प्रकाशन भएपछि नामावलीमा हेरफेर थपघट गर्न वा सच्याउन नपाउने कानूनी व्यवस्था भएकाले मतदाता नामावली थपघट हेरफेर गर्ने लगायतका कार्य नहुने विज्ञप्तिमा उल्लेख गरिएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ केही बेर सन्देश।
सामाजिक सुरक्षा कोषमा सहभागी बनौ, सुरक्षित एवं सुखद जीवन यापन गरौ।
नेपाल सरकार, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय।
बाँकी समाचार। राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली औषधिको उत्पादनमा अन्तर्राष्ट्रिय मापदण्ड र गुणस्तरमा कुनै सम्झौता नगरी उत्पादन बजारीकरण र वितरणलाई सुदृढ पार्नुपर्नेमा जोड़ दिनुभएको छ। नेपाल औषधि उत्पादक संघको आयोजनामा चितवनको भरतपुरमा हिजो आयोजित नेपाल फर्मा एक्सपो सन् 2022 उद्घाटन गर्नुहुँदै राष्ट्रपति भण्डारीले अन्य उद्योगहरूको सापेक्षतामा औषधि उद्योग सामाजिक बहुआयामिक र संवेदनशील हुने भएकाले यसको उत्पादनमा सम्बद्ध पक्षले गम्भीरतापूर्वक ध्यान दिनुपर्नेमा जोड़ दिनुभयो। राष्ट्रपति भण्डारीले औषधि उत्पादन फस्टाउने वातावरण तयार गराउन सम्बन्धित निकायले आवश्यक संरक्षण र प्रोत्साहन गर्न ध्यान दिनुपर्ने पनि बताउनुभयो। राष्ट्रपति भण्डारीले मुलुकमा औषधि उद्योगको विकासबाट वर्षेनी हजारौंको संख्यामा उत्पादन हुने प्राविधिक जनशक्तिका लागि स्वदेशमै रोजगारी हुने र प्रतिभा पलायन हुने समस्यालाई समेत न्यूनीकरण गर्न सकिने उल्लेख गर्नुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस विरूद्धको पूर्ण मात्रा खोप लगाएको 3 महिना पूरा भएपछि बुस्टर खोप लगाउन मिल्ने जनाएको छ। यसअघि पूर्ण मात्रा खोप लगाएको 6 महिना पूरा भएकालाई मात्रै बुस्टर डोज लगाउन मिल्ने भए तापनि अबदेखि पूर्ण मात्रा खोप लगाएको 3 महिना पूरा गरेकालाई बुस्टर डोज खोप दिन थालिएको मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले जानकारी दिनुभयो। मन्त्रालयले 18 वर्षदेखि माथि उमेर समूहकालाई पूर्ण खोप लगाएको 3 महिना पूरा भएकालाई बुस्टर मात्रा खोप लगाउन आग्रह पनि गरेको छ। वर्षायाम लागेसँगै सिन्धुलीको चुरे क्षेत्रका गाउँहरूमा खानेपानीको समस्या शुरू भएको छ। खानेपानीको अभावमा समुदाय विद्यार्थी मात्रै नभई पशु चौपाया समेत समस्यामा पर्न थालेका छन्। सिन्धुलीबाट संवाददाता कमल सरला सुनवारको यो रिपोर्ट।
सिन्धुली कमलामाई नगरपालिका एकका भुवनदोज खड्का र कमलाविक खानेपानीको अभावमा काकाकुल बनेका छन्।
चादर खोला पुगेका हुन्छन्, बेलुका भएपछि सबै बोतल गाग्री बोकेर पुगेका हुन्छ, बोतललाई खोलामा भाँडा राखेका छौँ हामीले।
सबैले त्यो नुहाएका वर्का फोहोर पान के खान, आफूलाई ट्याममा यस्तो नहुन ओर्न होइन, लुगा धुनु पर्यो, यति लुगामा पोको पार खोलामा जानु पर्छ, पहिला दुःख छ हाम्रो गाउँमा।
गर्मी आम शुरू भएसँगै समुदायले मात्र नभएर विद्यालयले पनि खानेपानीको समस्या झेल्दै आएको छ। मरिन गाउँपालिका 6 रहेको नवज्योति आधारभूत विद्यालयमा 200 विद्यार्थी छन्। विद्यालयमा खानेपानीको अभाव भएपछि विद्यार्थीलाई पर्याप्त खानेपानी दिन नसकेको बताउनुहुन्छ प्रधानाध्यापक पुष्पा कुमारी देवकोटा।
एउटा चापाकल छ अनि त्यो पनि अब सुकिसकेको छ, कल पनि सुकिसकेको छ, विद्यार्थीलाई त्यहाँबाट पानी पर्याप्त दिन सकेको छैन, पानी पनि फेरि बालुवा मिसिएर आउँदो रहेछ, सफा पानी छैन, पानीको एकदम समस्या छ, र पनि हामीले त्यही पानी खुवाउन बाध्य भइरहेछ, स्रोतै छैन।
मिलिजुली आधारभूत विद्यालय सहानको पनि उस्तै छ समस्या, पानी खोज्दै गाउँ ठाउँ डुलेर विद्यार्थीलाई पानी खुवाउनु पर्ने बाध्यता रहेको छ। प्रधानाध्यापक यशोदा घिसिङ
टोल तल्लो घरतिरबाट अर्काको चापलबाट
यता मरिन गाउँपालिकाका अध्यक्ष पानीराज बमजनले भने खानेपानीको दीर्घकालीन समाधानका लागि पहल भइरहेको बताउनुहुन्छ।
यसलाई अब स्रोत खोजेर कतिपय ठाउँमा पाइपहरू व्यवस्थापन गर्न खोजेका छौँ, दीर्घकालीन समाधानको निम्ति पहल भइरहेको छ।
सिन्धुली जिल्लाको दुधरी नगरपालिका, कमलाबाई नगरपालिका, मरिन र हरेरफुलगढी गाउँपालिका सूर्य क्षेत्रमा पर्छ। सूर्य वन विनाशलाई नै खानेपानी अभावको मुख्य कारक मानिएको छ। कमल सरला सुनवार, रेडियो नेपाल, सिन्धुली।
नेपालमा हिजो थप 18 जना कोरोना भाइरसबाट संक्रमित भएका छन्। हिजो 2133 नमूनाको पीसीआर तथा 1519 नमूनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको र ती दुवै परीक्षणमा 9 जना गरी थप 18 जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। त्यसै गरी हिजो थप 25 जना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुने दर 98.8% पुगेको मन्त्रालयले जनाएको छ। मन्त्रालयको तथ्याङ्क अनुसार नेपालमा हिजो 282 जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्। बाँकेमा 3 वर्ष यता बाल विवाह रोकथाममा उल्लेखनीय सुधार भएको छ। बाल विवाह विरूद्धको अभियान निरन्तर चलिरहँदा जिल्लाका 4 स्थानीय तह बाल विवाह मुक्त घोषित भइसकेका छन्। नेपालगंजबाट संवाददाता नवीन गिरीको यो रिपोर्ट।
20 वर्ष मुनि विवाह गर्न कानूनले नै बन्देज गरेको विरोधमा जानकी गाउँपालिकाका मधेसी महिला तथा पुरूषहरू 3 वर्ष अघि आन्दोलनमै उत्रिए। गाउँपालिका कार्यालयमा मात्र होइन, नेपालगंज उपमहानगरपालिकादेखि जिल्ला प्रशासन कार्यालय हुँदै प्रदेशमै उनीहरू पटक पटक धरनामा बसे। कानून विपरीत माग राखेर आन्दोलनमा उत्रिएका तीनै व्यक्तिहरूले हिजो आज भने 20 वर्ष मुनि विवाह गर्न हुँदैन रहेछ भन्ने बुझ्दै गएको बताउनुहुन्छ जानकी गाउँपालिका वडा नम्बर 3 वडा अध्यक्ष बिन्देश्वरी कुर्मी।
अहिले त जनता लगभग 70% सुधार भइसक्यो, 40-30% बाँकी छ, अहिले बिस्तारै सुधार हुँदैछ।
मधेसी समुदायमा छोरीको छिट्टै बिहेवारी गरेपछि खर्च जोगिने धारणा छ, जसका कारण उनीहरू सकेसम्म छोरीको छिट्टै बिहे गर्ने गर्छन्। मधेसी महिला तथा पुरूषहरू कानून विपरीत माग राखेर आन्दोलनमा उत्रिएपछि बाल विवाह विरूद्धका अभियन्ताहरूलाई सम्झाउनै मुस्किल परेको थियो। बाल अधिकार कर्मी अञ्जना चतुर्वेदी,
यो बाल विवाह मुक्त गर्ने अभियान चल्यो जानकीमा, त्यति बेला उहाँहरूलाई सम्झाउँदै जाँदा घर दैलो कार्यक्रमहरू, र्यालीहरू, नाटकहरू, विभिन्न अब सचेतनामूलक कार्यक्रमहरू गरे, त्यति बेला उहाँहरूलाई साँच्चै रिलाइज भयो। किनभने अब हुन्छ कि सानो उमेरमा विवाह गरेपछि कस्तो समस्याहरू देखा पर्छन्।
बाँकेका 8 पालिका मध्ये अहिलेसम्म नेपालगंज उपमहानगरपालिका, खजुरा गाउँपालिका, बैजनाथ गाउँपालिका र जानकी गाउँपालिका बाल विवाह मुक्त घोषणा भइसकेका छन्। कोहलपुर नगरपालिका, थारू समुदायको बाक्लो बसोबास रहेको राप्तीसुनारी गाउँपालिका तथा मधेसी र मुस्लिम समुदायको बसोबास रहेको नरैनापुर र डुडुवा गाउँपालिकामा बाल विवाह रोक्न अझै चुनौतीपूर्ण छ। अधिकार कर्मी साहिल अन्सारी,
अशिक्षा गरिबीले व्याप्त रूपमा भएको कारणले पनि बाल विवाह देखिरहेको अवस्था छ।
असार मसान्तसम्म जिल्लालाई नै बाल विवाह मुक्त घोषणा गर्ने तयारी छ। बाल विवाह मुक्त जिल्ला घोषणा समितिका संयोजक समेत रहनुभएका जिल्ला समन्वय समितिका संयोजक अजय कुमार श्रीवास्तव बाल विवाह मुक्त अभियानमा पालिकाको सक्रियता आवश्यक देख्नुहुन्छ।
खास पालिकाहरूको इन्ट्रेस्ट सबभन्दा पहिला ठूलो चुनौती थियो। जुन पालिकाले इन्ट्रेस्ट लियो
बाँकीमा 10 वर्ष पहिले 66.08% रहेको बाल विवाह अहिले घटेर 20% हाराहारीमा रहेको अनुमान छ। अब 4 पालिका घोषणा हुन बाँकी रहे पनि 81 मध्ये 55 बाल विवाह मुक्त भइसकेका कारण यो अभियानले चाँडै नै सार्थकता पाउने देखिन्छ। नवीन गिरी, रेडियो नेपाल, नेपालगंज।
जाउ साथी चुनावमा एक भोट हाल्नलाई,
जाउ साथी चुनावमा एक भोट हाल्नलाई,
एक एक भोट मिलेपछि राम्रो मान्छे जित्दछ, राम्रो मान्छे चुनेपछि देशको विकास गर्दछ।
अल्पसंख्यक दलित अनि महिलाहरू मिलेर गाउँ नगर वडा भित्र उम्मेदवारी दिएर
स्थानीय चुनावबाट बनाउनु छ सरकार, संविधानले दिएको हाम्रो यो अधिकार। जाउँ साथी चुनावमा एक भोट हाल्नलाई, जाउँ साथी चुनावमा एक भोट हाल्नलाई।
यही 2079 साल वैशाख 30 गते हुने स्थानीय तह निर्वाचनमा सहभागी भई आफ्नो मताधिकारको प्रयोग गर्नुहोस्। निर्वाचन आयोग नेपाल।
अब के अन्तर्राष्ट्रिय समाचार। युक्रेनकी उप प्रधानमन्त्री इरिका भेरेस्चुक्सले रूसले कब्जामा राखेको युक्रेनको शहर मारियोपोलमा फँसेका 1,00,000 भन्दा बढ़ी मानिसको उद्धार संयुक्त राष्ट्रसंघको सहयोगबाट सम्भव भएको बताउनु भएको छ। मंगलबारका लागि तय भएको राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटेरस र रूसी राष्ट्रपति भ्लादिमिर पुटिन बीचको भेटको सन्दर्भमा युक्रेनी उप प्रधानमन्त्रीले पछिल्लो धारणा सार्वजनिक गर्नुभएको हो। यसैबीच बेलायती प्रधानमन्त्री बोरिस जोनसनले रूस र युक्रेन बीचको युद्ध आगामी सन् 2023 अन्तसम्म जारी रहन सक्ने सम्भावना रहेको बताउनु भएको छ। विकसित राष्ट्रहरूको समूह G20 सम्मेलनमा सहभागिताका बारेमा रूसका राष्ट्रपति भ्लादिमिर पुटिन अझै पनि अनिर्णित हुनुभएको छ। उहाँका प्रवक्ताले दिनुभएको जानकारी अनुसार पुटिनले यसबारेमा अहिलेसम्म निर्णय गर्नुभएको छैन, यद्यपि चाँडै नै निर्णय गर्ने अपेक्षा गरिएको छ। राष्ट्रपति पुटिनले गर्ने निर्णय जतिसक्दो चाँडो संचार माध्यमलाई जानकारी गराउने तर अहिलेसम्म भने कुनै निर्णय नभएको प्रवक्ता दिमित्री पेस्कोभले पत्रकारहरूलाई बताउनुभयो। विदेशी राष्ट्र प्रमुखहरूलाई निमन्त्रणा गर्ने जिम्मेवारी पाउनुभएका इण्डोनेसियाका अर्थमन्त्री मुलियानी इन्द्रावतीले रूसी राष्ट्रपति सहितका सबै 20 राष्ट्रका राष्ट्र प्रमुखहरूलाई निमन्त्रणा पठाइसकिएको बताउनु भएको छ। विश्व चर्चित र चासोका साथ हेरिने G20 सम्मेलन आगामी नोभेम्बरमा इण्डोनेसियाको बालीमा आयोजना हुँदैछ। अफगानिस्तानमा तालिबान सरकारले युवाहरूलाई कुलतमा डोर्याउन उत्प्रेरित गरेको भन्दै सामाजिक सञ्जाल टिकटक र पब्जीमाथि प्रतिबन्ध लगाएको छ। गीत संगीत चलचित्र र टेली चलचित्रको प्रसारणमा रोक लगाएको केही समयपछि तालिबानले सामाजिक सञ्जालहरूमा पनि रोक लगाएको हो। गत वर्ष सत्तामा आएपछि तालिबान सरकारले महिलाहरूको स्वतन्त्रतामा पूर्ण रूपमा रोक लगाएको छ। तालिबान सरकारको यस्ता प्रतिबन्धहरूप्रति विश्वभर आलोचना भइरहे पनि हालसम्म तालिबान सरकारले कुनै प्रगतिशील खालका कामहरू अघि बढ़ाएको छैन। अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई थप 800 मिलियन अमेरिकी डलर सहयोगको घोषणा गर्नुभएको छ। सो सहयोग सुरक्षा सामग्री र विशेष गरी स्वतन्त्रताका लागि प्रत्यक्ष अग्रपंक्तिमा रहेकाहरूलाई उपलब्ध गराइने राष्ट्रपति बाइडेनले उल्लेख गर्नुभएको छ। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यसै साता युद्धविराम गर्ने आफ्नो प्रस्ताव रूसले अस्वीकार गरेको बताउनु भएको छ। रूसले भने यसको कुनै खण्डन गरेको छैन। युक्रेनको मारियोपोलका अधिकांश भूभाग रूसी सेनाले नियन्त्रणमा राखिसकेको युक्रेनी राष्ट्रपति जेलेन्स्कीले पनि स्वीकार गर्नुभएको छ। यतिखेर आफूहरूलाई शक्तिशाली हात हतियारको खाँचो रहेकाले त्यसका लागि अन्तर्राष्ट्रिय समुदायसँग उहाँले आग्रह गर्नुभएको छ। रूसले युक्रेनलाई तह लगाउन ठूलो मात्रामा हात हतियार र क्षेपास्त्र प्रहार गर्न सक्ने भन्नुहुँदै बेलायतका प्रधानमन्त्री जोनसनले युद्ध अझै जारी रहन सक्ने उल्लेख गर्नुभएको छ। उहाँले यस विषयमा पहिलादेखि नै आफूले धारणा राख्दै आएको पनि स्पष्ट पार्नु भएको छ। अब आर्थिक समाचार।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले वायु प्रदूषण कम गर्न विद्युतीय सवारी साधनको प्रयोगलाई बढ़ाउनु पर्ने बताउनु भएको छ। विद्युतीय सवारी साधन सम्बन्धी अन्तर्क्रिया कार्यक्रममा बोल्दै मन्त्री पौडेलले वायु प्रदूषण कम गर्न विद्युतीय सवारी साधनको प्रयोगमा जोड़ दिनुपर्ने बताउनु भएको हो। पेट्रोलियम पदार्थको विश्वव्यापी बढ़दो उपभोग र आकाशी नै गएको मूल्यले देशको मुद्रा बाहिरिएको भन्दै शिक्षा मन्त्री पौडेलले विद्युतीय सवारीको प्रयोगलाई जोड़ दिनुपर्ने आवश्यकता उल्याउनुभयो। मन्त्री पौडेलले पेट्रोलियम पदार्थको मूल्य वृद्धि र वायु प्रदूषण दिन प्रतिदिन बढ़िरहेको छ, त्यसैले अहिलेको अवस्थालाई मध्यनजर गर्दै विद्युतीय सवारीको प्रयोगलाई सरकारले प्राथमिकतामा राख्नुपर्ने समेत बताउनुभयो। चालू आर्थिक वर्षको 9 महिनामा मुलुकको निर्यात 69.44% वृद्धि भएको छ। भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कमा 9 महिनामा 1,60,57,29,00,000 रूपियाँ बराबरका स्वदेशी वस्तुको निर्यात भएको छ। चालू आर्थिक वर्षको 9 महिनामा निर्यातसँगै आयातमा समेत वृद्धि भएको छ। निर्यातको तुलनामा आयातमा वृद्धि हुँदा व्यापार घाटामा उल्लेख्य वृद्धि भएको छ। यस अवधिमा 14.5 खर्ब बढ़ीको आयात हुँदा 28.47% मुलुकको व्यापार घाटा बढ़ेको छ। 9 महिनाको अवधिमा नेपालमा विभिन्न 162 देशबाट 14.66 खर्ब रूपियाँ भन्दा बढ़ीका विभिन्न माल वस्तुहरू आयात भएका छन्। नेपाल उद्योग वाणिज्य महासंघ र कोरिया एसएमईज एण्ड स्टार्टअप एजेन्सी साना तथा मझौला उद्यम व्यवसायमा सहकार्य गर्न सहमत भएका छन्। समझदारी पत्रमा शुक्रबार आयोजित कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा र कोरिया एसएमईज एण्ड स्टार्टअप एजेन्सीका उपाध्यक्ष मुन ह्वान किमले हस्ताक्षर गर्नुभयो। अन्तर्राष्ट्रिय बजारमा दुवै देशका साना तथा मझौला व्यवसायको प्रतिस्पर्धी क्षमता विकासका लागि नीतिगत सुधारमा पहल, विज्ञता तथा सूचना आदान प्रदान र आर्थिक व्यावसायिक सहयोग अभिवृद्धि गर्ने समझदारीको मुख्य उद्देश्य रहेको छ। कार्यक्रममा महासंघका अध्यक्ष शेखर गोल्छाले एसएमईज एण्ड स्टार्टअपको विकासमा समझदारीले एउटा महत्वपूर्ण आधार तयार गर्ने बताउनुभयो। कोरिया एसएमईज एण्ड स्टार्टअप एजेन्सीका उपाध्यक्ष मुनले कोरियाको एसएमई र स्टार्टअपमा हासिल गरेको अनुभव आदान प्रदान गर्न र सहकार्यमा महासंघसँग नजिकमा रहेर कार्य गर्ने प्रतिबद्धता जनाउनुभयो। सहकारी विभागका रजिस्ट्रार रुद्रप्रसाद पण्डितले सहकारी तथा गरिबी सम्बन्धी व्यवस्थापन सूचना प्रणाली कोपोमिसमा आबद्ध नहुने सहकारीले कर चुक्ताको प्रमाण पत्र नपाउने बताउनु भएको छ। नेपाल सहकारी पत्रकार समाज र सहकारी विभागको संयुक्त आयोजनामा भएको कोपोमिस अभिलेखीकरण अभिवृद्धि विषय अन्तर्क्रिया कार्यक्रममा रजिस्ट्रार पण्डितले अन्तर्राष्ट्रिय कार्यालयमा जाँदा कर्मचारीले कोपोमिसमा आबद्ध भए नभएको बारेमा जानकारी लिने र कोपोमिसमा आबद्ध भएपछि मात्रै कर चुक्ताको प्रमाण पत्र दिने गरी काम थालिने समेत उल्लेख गर्नुभयो।
सरकारले नौ राष्ट्रिय खेलकुदमा 36 खेल समावेश गर्ने निर्णय गरेको छ। शुक्रबार सिंहदरबार स्थित युवा तथा खेलकुद मन्त्रालयमा बसेको राष्ट्रिय खेलकुद परिषदको बोर्ड बैठकले आसन्न नौ राष्ट्रिय खेलकुदमा 36 खेल र दुई प्रदर्शनी खेलको आयोजना गर्ने निर्णय गरेको छ। बैठकले एथलेटिक्स, ब्याडमिन्टन, टेबल टेनिस, क्रिकेट, फुटबल, टेनिस, हकी, बक्सिङ, भलिबल, जिम्नास्टिक, कबड्डी, भारोत्तोलन, शूटिङ, पौड़ी, ह्याण्डबल, जुडो, कुस्ती, सफ्ट टेनिस र स्क्वासलाई समावेश गर्ने निर्णय गरेको छ। त्यसैगरी त्वेक्वान्दो, उसु, बास्केटबल, शारीरिक सुगठन, बुद्धिचाल, खो खो, कराते, फुटबल, कन्ट्याक्ट कराते, आईटीएफ तेक्वान्दो, गल्फ, आर्चरी, साइक्लिङ, फेन्सिङ, ट्रायथोलन, प्याराग्लाइडिङलाई समावेश गर्ने निर्णय बैठकले गरेको छ। साथै बैठकले ठेलो र क्यानोइङलाई प्रदर्शनी खेलको रूपमा समावेश गर्ने निर्णय गरेको छ। नव राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा आगामी जेठ 22 28 गतेसम्म सञ्चालन गर्ने निर्णय सरकारले यसअघि गरिसकेको छ। राष्ट्रिय खेलकुद परिषदको बोर्ड बैठकले प्रतियोगिता सञ्चालनका लागि आवश्यक निर्देशिका समेत पारित गरेको छ। करिब 3 वर्षपछि पहिलो पटक बसेको राखेपको बोर्ड बैठकले संघ संस्थाको निर्देशिका र जापानमा सम्पन्न ओलम्पिकमा सहभागी हुँदा भएको खर्च पारित गर्ने निर्णय गरेको छ। नेपाल क्रिकेट संघ क्यानले जिम्बाब्वे विरूद्ध खेल्ने राष्ट्रिय क्रिकेट टीमको घोषणा गरेको छ। क्यानले जिम्बाब्वे विरूद्ध हुने एक दिवसीय टी20 क्रिकेटका लागि 23 सदस्यीय राष्ट्रिय क्रिकेट टीमको घोषणा गरेको हो। सन्दीप लामिछानेको कप्तानीमा एक दिवसीय टी20का लागि 23 सदस्यीय टीमको घोषणा गरिएको क्यानले जनाएको छ। यही टीमबाट शुरूआती खेल खेल्न 11 खेलाड़ी छनौट गरिने क्यानले जनाएको छ। नेपाल र जिम्बाब्वे ए बीचको सिरिज यही वैशाखमा हुनेछ। नेपालले जिम्बाब्वे एसँग 3 वनडे र 3 टी20 खेल खेल्नेछ। सिरिज वैशाख 17 गते त्रिवी क्रिकेट मैदान किर्तिपुरमा हुनेछ। 10 दिनसम्म चल्ने सिरिजमा जिम्बाब्वेका राष्ट्रिय टोलीमा रहेका खेलाड़ीको समेत सहभागिता रहनेछ। 50 ओभरको सिरिज वैशाख 17 21 चल्नेछ। त्यस्तै टी20 सिरिज वैशाख 23 26 चल्नेछ।
आगामी भदौ 25 असोज 9 गतेसम्म आयोजना हुने 19 संस्करणको एसियाली खेलकुद एसियाडमा नेपालले विभिन्न 23 खेलमा सहभागिता जनाउनु भएको छ। हिजो बसेको राष्ट्रिय खेलकुद परिषद राखेपका अध्यक्ष महेश्वर जंगहतराजको अध्यक्षताको बोर्ड बैठकले एसियाली खेलकुदमा सहभागिताबारे निर्णय गरेको हो। एसियाली खेलकुदका लागि अबको 10 दिनभित्र खेलाड़ी छनौट गर्न पनि राष्ट्रिय खेलकुद परिषदले सम्बन्धितहरूलाई निर्देशन दिएको छ। एसियाली खेलमा 23 खेलमा नेपालबाट 150 खेलाड़ी, 28 प्रशिक्षक र 20 व्यवस्थापक रहने अनुमान गरिएको छ। अब मौसम। आज देशको पहाड़ी भागमा आंशिक बदली भई सोही भागका केही स्थानमा मेघगर्जन सहित हल्का वर्षा हुने र बाँकी भागमा मौसम प्राय सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 30 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 14 डिग्री सेल्सियस, वर्षा 1.1 मिलिमिटर र सापेक्षिक आर्द्रता 86%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 29 देखि 31 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:32 भयो भने सूर्यास्त भरे साँझ 6:33 हुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। नेपाल भ्रमणमा रहनुभएका विश्व स्वास्थ्य संगठनका महानिर्देशकद्वारा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता, प्रभावकारी रूपमा खोप अभियान सञ्चालन गरी प्राय सबैलाई कोरोना विरूद्ध खोप लगाउन सकेकोमा महानिर्देशक डाक्टर टेड्रोसद्वारा नेपाल सरकारको प्रशंसा। युक्रेन युद्ध, द्विपक्षीय सम्बन्ध र जलवायु परिवर्तनबारे छलफल गर्न अमेरिकी संसदीय टोली काठमाण्डुमा। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेद्वारा स्थानीय तह निर्वाचन घोषणा पत्र सार्वजनिक, उम्मेद्वार तय गर्न नेपाली कांग्रेसको बैठक आज बस्दै G20 सम्मेलनमा सहभागिताबारे रूसका राष्ट्रपति पुटिन अझै अनिर्णित र रूसले कब्जा गरेको युक्रेनको मारियोपोल शहरमा फँसेका 1,00,000 बढ़ी मानिसको उद्धार संयुक्त राष्ट्रसंघको सहयोगमा सम्भव हुने रूसको भनाई। बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार प्रसारण 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। नमस्कार।